بسم الله الرحمن الرحیم. حضرت طلحہ ابن عبید اللہ رضی اللہ تعالی عنہ وعنہم فرماتے ہیں، جاء رجل الى رسول اللہ صلی اللہ علیہ وسلم، ایک شخص نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں آئے. ابھی آنے والے کون ہیں؟ اس مسئلے میں اکثر شرائع حدیث کہتے ہیں کہ دیمام ابن ثعلبہ دواد سے، دیمام ابن ثعلبہ رضی اللہ تعالی عنہ مراد ہے. اب اگر دیمام ابن ثعلبہ رضی اللہ تعالی عنہ مراد ہے تو اس صورت کے اندر یہ روایت اور آگے کتاب العلم کے اندر روایت آ رہی ہے، دونوں روایت ایک ہے. یہاں جو روایت ہے اور کتاب العلم کے اندر روایت ہے، کتاب الشہادت کے اندر بھی روایت ہے، وہاں من اہل نجد کا لفظ نہیں ہے کتاب الشہادت کے اندر، سند یہی ہے لیکن من اہل نجد کا لفظ کتاب الشہادت والی روایت میں نہیں ہے. تو اس صورت کے اندر کتاب العلم کی اور یہ روایت دونوں ایک ہے، لیکن حافظ ابن حجر عسقلانی رحمۃ اللہ علیہ اور علامہ عینی رحمۃ اللہ علیہ کی رائے یہ ہیں کہ دونوں روایتیں الگ الگ ہیں، کہ کتاب العلم کے اندر راوی حضرت انس رضی اللہ تعالی عنہ ہے اور یہاں روایت حضرت طلحہ ابن عبید اللہ رضی اللہ تعالی عنہ سے ہیں. تو کہا دونوں روایتیں الگ الگ ہیں. تو یہ ایک شخص آئے جو نجد کے رہنے والے تھے، تو غالب حضرات کی رائے یہ ہیں کہ یہ دیمام ابن ثعلبہ ہے، بعض حضرات کی رائے یہ ہیں کہ یہ کوئی اور صحابی ہے. نجد جو حصہ اونچائی والا ہو اس کو نجد کہا جاتا ہے، اور نجد کہا گیا ہے تیہامہ اور عراق کے مقابلے میں، کہ تیہامہ کا حصہ نیچا، عراق کی زمین کا علاقہ نیچا اور نجد کا علاقہ بلند اونچا، اسی لیے اس کو نجد کہا جاتا ہے. عرب کے پانچ حصے مشہور ہے، تیہامہ ہے، نجد ہے، حجاز ہے، طائف ہے، یمن ہے. تو یہ اس کو نجد بمعنی بلندی، کہ بلندی والا علاقہ کہا گیا، پھر بعد میں تو عالم بن گیا، پورے صوبے کا نام ہو گیا نجد. تو وہ اس کی زمین کی اونچائی کی وجہ سے کہا گیا. ابھی آنے والے شخص سائر الرأسی، ان کے بال پراگندہ تھے، بکھرے ہوئے بال تھے سفر کی وجہ سے، اس لیے کہ آدمی سفر سے آیا ہو ایسا لگ رہا تھا، اور حقیقت میں نجد کافی دور ہے مدینۃ المنورہ سے، اس لیے اتنا لمبا سفر کر کے آئے تو سفر کی وجہ سے ان کے بال پراگندہ تھے. حضرت شیخ مولانا محمد زکریہ صاحب رحمۃ اللہ علیہ اس حدیث پر ارشاد فرماتے ہیں، طالب علم کی بھی یہی شان ہونا چاہیے، سائر الرأس، پراگندہ بال ہو، कपड़े भी ठीक ठाक ठाक ठीक या जो है ऐसे वैसे हो, इसलिए कि उसको किताब के मुताले में तकरार सबक की मशगूलियत में जीनत बदन का इतना मौका ही कहाँ मिलता है। तो कहे तलबा अज़ीज़ की भी ये शान हो, क्योंकि ये यमन से आने वाले इमाम इब्ने सालबा ये भी तालिब इल्म बन कर के आए थे, दीनी सवालात लेकर के आए थे, लिहाजा हमारे तलबा अज़ीज़ भी इस तरह की सिफात के हामिल होने चाहिए। नस्मऊ दुविय सौती, नस्मऊ दविय सौती। अब इसके मुतादद मानी समझो, आवाज की गूंज, आवाज की गूंज हम सुन रहे थे, उसकी आवाज की गूंज हम सुन रहे थे। वला नफ़हु मा यकुल, लेकिन वो जो कुछ कहना चाह रहा है वो हमारी समझ में नहीं आ रहा है। ये आने वाला मुसाफिर शख्स इमाम इब्ने सालबा जो कुछ बोल रहे हैं उनकी आवाज़ की गूंज हमें सुनाई दी जा रही है, लेकिन हमें उनकी बात समझ में नहीं आ रही है। दूसरा तर्जुमा देखो, नस्मऊ दविय सौती या दुविय सौती, बुलंद आवाज दोहरा दोहरा के वो बोल रहे थे, लेकिन उनका बोलना हमारी समझ में नहीं आ रहा था। आवाज़ तो ऊंची थी जो वो बोल रहे थे इमाम, लेकिन दोहरा दोहरा के बोल रहे थे और इस अंदाज में बोल रहे थे कि उनका बोलना हमारी समझ में नहीं आ रहा था। अपने यहाँ कहते हैं न, पल्ले नहीं पड़ रहा था कि वो क्या बोल रहे हैं, वो हमारे पल्ले नहीं पड़ रहा था, हमारी समझ में नहीं आ रहा था। अब ये जो उनकी आवाज़ समझ में नहीं आ रही थी, उसकी एक वजह तो यही कि दूर से वो सवाल कर रहे थे, मकाने बाईद से दूर से वो पूछ रहे थे, और दूर से जो बात पूछी जावे तो समझ में नहीं आती है, कहना पड़ता है भाई करीब आके पूछो आप क्या फरमाना चाहते हैं, समझ में नहीं आ रहा है। या ये कि जो है वो सवालात को दोहरा रहे थे, सवालात को दोहरा रहे थे कि मुझे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये पूछना है ये पूछना है, दोहराते चले जा रहे थे, और मुसलसल दोहराने की वजह से उनकी आवाज़ समझ में नहीं आ रही थी। गांव वालों की आदत होती है देहाती लोग कि जब किसी बड़ों के यहाँ जाते हैं, बुज़ुर्गों के यहाँ, चौधरी के यहाँ, तो बात को बार बार ज़बान पर दोहराते रहते हैं ताकि बोलने के वक्त में गलती न हो जाए। इसलिए वो देहाती लोग, चूँकि एक तो वो कम पढ़े लिखे होते हैं और उनको ख़तरा लगा रहता है कि मुझे 5 सवाल पूछने हैं मसलन, तो कहा कोई सवाल छूट न जाऊं, कोई सवाल भूल न जाऊं, इसीलिए वो बोलते बोलते दोहराते दोहराते रहते हैं। ये देहातियों का तर्ज है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने सवाल करने में गलती न हो जावे, इसीलिए वो सवाल को बार बार दोहराते हुए चले आ रहे थे। लेकिन वो इस तरह दोहराते चले आ रहे थे कि उनकी बात समझ में नहीं आ रही थी। तो दूर होने की वजह से बात समझ में नहीं आ रही थी, या मुकर्रर दोहराते रहने की वजह से बात समझ में नहीं आ रही थी। बाज़ लोग एक ही बात इतनी तेज़ दोहराते कि अपनी समझ में कुछ ही नहीं आता है, फिर अपने कहना पड़ता है भाई जरा रुक के बोल ना, ठहर के बोल तो कुछ समझ में भी आवे। ये क्या धार धार थार 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 बोल 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 कर रहा है, कुछ तू क्या कह रहा है वही समझ में नहीं आ रहा है, इसीलिए उसको फिर रुकवाना पड़ता है। तो ये सब असबाब होते हैं बात के समझ में न आने के, हत्ता दना, यहाँ तक कि वो आने वाले शख्स नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बिल्कुल करीब आ गए। फ़ैज़ा हुवा यसअलु अनिल इस्लाम, तो उन्होंने तो आकर के अचानक इस्लाम के बारे में पूछ परछ चालू कर दी। अब ये लफ्ज़ ईज़ा आया यहाँ पर, क्या मतलब लफ्ज़ ईज़ा का? खिलाफ तवक्कु, अचानक एक बात पेश आ गई, यानी उनके ज़ाहिरी कपड़े ज़ाहिरी हैयत ये बतला रही थी कि वो इतना बड़ा सवाल करेंगे इसका अंदाज़ा ही नहीं था। ज़ाहिरी हैयत और ज़ाहिरी लिबास से ऐसा अंदाज़ा हो रहा था कि वो कोई कुछ पूछेंगे कुछ बात करेंगे, लेकिन इतना बड़ा सवाल करेंगे ये उनकी ज़ाहिरी हैयत और ज़ाहिरी वज़ाकता से समझ में नहीं आ रहा था। जैसे कि समझो अगर कोई गिर के जंगल का रहने वाला आदमी आवे सर पे पगड़ बांध करके और यहाँ आकर दारुल इफ्ता में पूछे कि भाई इंश्योरेंस के मसाइल बतलाओ, तो आप कहेंगे ना कि ये जंगली आदमी और आके इंश्योरेंस के मसले पूछता है। देखो नहीं अब इस दिखता है ऐसा कि इंश्योरेंस के मसले पूछने आया हो, तो तू जंगल में रहने वाला तुझे क्या इंश्योरेंस के मसले से लेना देना। तो आदमी को खिलाफ तवक्कु कोई ऐसा सवाल करे तो उससे बड़ा ताज्जुब हुआ करता है। तो इसने आकर के इसकी ज़ाहिरी हैयत से लगता था कि क्या पूछेगा, लेकिन आके जो सवाल किया तो ये तो बहुत बड़ा सवाल किया। फ़ैज़ा हुवा यसअलु अनिल इस्लाम, वो तो इस्लाम के बारे में पूछ रहे। वाह भाई वाह, दिमाग तुम तो देहाती नजदी और आकर के इस्लाम के बारे में सवाल करो। फ़क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खम्सु सलवातिन फिल यौम वल्लैला, के दिन और रात के अंदर पांच नमाजें तुमको पढ़नी हैं। अब देखिए यहाँ सवाल पैदा होता है कि कलीमे शहादत पहले नंबर पर क्यों नहीं आया बल्कि बाद में भी नहीं आया? इस्लाम के मुतालिक सवाल करना है, क्या मतलब? यसअलु अनिल इस्लाम, इस्लामी फराइज कौन कौन से हैं? दूसरा एहतमाल, इस्लामी हक, इस्लाम की हकीकत कौन सी है? तीसरा मतलब, शराए इस्लाम कौन कौन से हैं? तो इस्लाम का मतलब लिया जाएगा फराइज, या ये के हकीकत इस्लाम, या शराए इस्लाम कि इस्लामी अहकाम और उमूर कौन कौन से हैं आप हमें बतलाइए। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दिन और रात में पांच नमाज की फर्जियत बतलाई। तो सवाल ये है कि शहादत वाली बात क्यों नहीं आई? तो एक जवाब ये है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दीमाम को शहादतेन के इकरार के बारे में भी बतलाया था, लेकिन चूंकि रावी हदीस तलहा दूर बैठे थे इसीलिए उनको वो शहादतेन वाली बात सुनाई नहीं दी। तो इकरारे शहादतेन वाली बात भी बतलाई थी लेकिन दूर बैठे थे रावी इसीलिए सुनाई नहीं दी, नंबर दो। दूसरा एहतमाल ये है कि शहादतेन इस्लाम के लिए मशहूर मारूफ और बुनियादी चीज़ है इसीलिए उसको बतलाने की ज़रूरत नहीं समझी गई कि भाई ये इकरारे शहादतेन ये तो इस्लाम में नंबर अव्वल है, मारूफ है, मशहूर है, बुनियादी चीज़ है, इसीलिए उसको बतलाने की ज़रूरत नहीं समझी गई, इसीलिए यहाँ रिवायत में शहादतेन का तस्खीरा नहीं आया। नंबर तीन, नकल इसलिए नहीं किया गया, यानी रुआत ने जब इसको नकल किया शहाद, तो शहादतेन को नकल नहीं किया। भाई क्यों नकल नहीं किया? भाई ये तो सब जानते हैं, उसको नकल करने की कोई ज़रूरत नहीं है। इस तरीके से हुआ है। फ़क़ाल, तो उस आने वाले आदमी ने पूछा, हल अलैया गैरुहा, क्या मेरे जिम्मे दिन रात की 5 नमाज के अलावा और भी कुछ फ़र्ज है? का दिन रात की 5 नमाज के अलावा कुछ और भी मेरे ऊपर फ़र्ज है? قال لا, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नहीं, बस दिन रात की 5 नमाजें पढ़ो। अब सवाल ये पैदा होता है कि नवाफिल का तस्केरा क्यों नहीं फरमाया? फराइस की बातें हुई, नवाफिल का तस्केरा क्यों नहीं हुआ? तो पहला एहतमाल समझो नवाफिल के बारे में, सुनन नवाफिल फ़र्ज के ताबे है, इसलिए उसको अलग से मुस्तकिलन बतलाया नहीं गया। सुनन नवाफिल सब के सब फ़र्ज के ताबे हैं, इसलिए सुनन और नवाफिल को अलग थलग नहीं, जैसे कि अभी आम तौर पर भी यही कहते हैं, भाई तू ईमान लाया 5 वक्त नमाज़ पढ़ने की, तो 5 वक्त की नमाज़ में अव्वल और आखिर वाली सुन्नतें नफलें भी आ जाएगी। उर्फ में ऐसा ही बोला जाता है, सुनन नफलें ज़िमनन आ जाती हैं। नंबर 2, सुनन और नफलें चूँकि वो बुनियादी तौर पर फ़र्ज नहीं हैं, सुनन और नफलें चूँकि बुनियादी तौर पर फ़र्ज नहीं हैं, कोई आदमी ज़िंदगी भर एक नफिल भी ना पढ़े तो भी अल्लाह के यहाँ मुआखज़ा नहीं होगा। मुआखज़ा और पकड़ फ़राइज़ात और वाजिबात के तर्क पर होगा। नफलें एक भी मत पढ़ो नहीं ज़िंदगी भर, अल्लाह के यहाँ कोई पकड़ नहीं होगी। नफलें बहुत अहम हैं, नफलें मुकम्मिलात है, मुतम्मिमात है, कि फ़राइज़ वाजिबात में जो कमी रह जाती है नफलों से मुकम्मल होती है, अल्लाह के कुर्ब का ज़रिया है, अजर ज़ाइद का ज़रिया है। लेकिन नवाफिल बुनियादी तौर पर ज़रूरी नहीं, कोई आदमी ज़िंदगी भर नफल ना पढ़े तो अभी अल्लाह के यहाँ मुआखज़ा नहीं, पकड़ नहीं। नंबर 3, बाज़ हज़रात की राय ये हैं कि उस ख़ास आदमी को सुनन से मुस्तस्ना रखा गया हो, उस आने वाले ख़ास फ़र्द को सुनन से मुस्तस्ना। भाई बाज़ मरतबा ऐसा होता है, मदरसे के कवानीन में भी इस्तिस्ना करना पड़ता है, बाज़ ख़ास ख़ास घराने के ख़ास ख़ास नुमाइंदा तलबे अज़ीज़ नामवर, उनके लिए कुछ इस्तिस्नाइयात रखने पड़ते हैं कि किसी तरह भी ये पढ़ जावे। चलो ये कहता है मैं बाल बड़े रखूँगा, चल बाल बड़े रखना, इज़ार बड़ी मत पहनना, इतना काफ़ी है, बस तू पढ़ जा या मदरसे में रह कर के। तो इस तरह कुछ इस्तिस्नाइयात रखने पड़ते हैं कि फिर वो माहौल को देखेगा तो ख़ुद ब खुद फिर जो है वो कानून पर अमल करेगा, इब्तिदान कुछ चीज़ें उसके लिए इस्तिस्ना कर दो। तो ये उस ख़ास शख्स के लिए सुनन और नवाफिल का इस्तिस्ना किया गया। तो फौरन एक दूसरा सवाल पैदा हो जाएगा कि वितर की नमाज वाजिब, ईदेन की नमाज वाजिब, वाजिब का तस्केरा क्यों नहीं आया? चलो फराइज समझे, नवाफिल मुस्तस्ना समझे, वाजिबात का तस्केरा क्यों नहीं आया? तो नंबर 1, वितर की वाजिब नमाज वो ईशा के ताबे है, इसलिए वितर की नमाज का अलग से तस्केरा नहीं हुआ। रही ईदेन, वो तमाम के लिए वाजिब नहीं है, देहाती लोगों के लिए ईद वाजिब ही नहीं है, जहाँ जुमा के शराइत पाए न जाते हो उन लोगों के लिए ईदेन वाजिब है ही नहीं। वो तो सुबह सादिक हुई नहीं कि बकरे काटना चालू कर दे रहे, उनके लिए तो बहुत आसानी है। देहाती लोगों के लिए नाश्ते में भी कुर्बानी का गोश्त खा ले रहे। तो ईदेन की नमाज जो है हर एक के लिए वाजिब नहीं है, मुस्तस्ना है बहुत सारे। नंबर 3, जिस वक्त हजरत ज़िमाम ने सवाल किया उस वक्त तक अभी वितर वाजिब नहीं हुई थी, इस वाकिए के बाद वितर का वजूब हुआ। अब ये रिवायत जो है ना शवाफे जोरों शोर से हमारे खिलाफ पेश करते हैं कि देखो इस रिवायत में वाजिबात का तस्किरा नहीं, ये वाजिबात अहनाफ तुम लाए हो कहीं से, बाकी जो है रिवायत में वाजिबात का तस्किरा नहीं है। तो अपने बहुत अदब से हर्ज करने का शवाफे को कि देखिए ना आप सदकतुल फितर को वाजिब कहते हो, हदीस में तो सदकतुल फितर का भी बिचारे का तस्किरा नहीं है। अगर नफ्से वाजिब का तस्किरा न होने से तुम जो है सुबूत की ममानात करते हो तो फिर सदकतुल फितर को क्यों वाजिब कहते हो? कहाँ रिवायत में सदकतुल फितर कहाँ है देख लो, और तुम सदकतुल फितर को वाजिब कहते हो। फमा का न जवाब हुकुम फहुआ जवाब ना, जो जवाब तुम दोगे सदकतुल फितर के वजूब के बारे में वही जवाब उठा के हम आपको भी तरह के वजूब में पेश कर देंगे। सीधी सीधी बात लाओ जवाब तुम। ये इस तरीके से मामला है। हम अर्ज करेंगे कि भाई वितर ईशा के ताबे, वितर वाजिब और सदकतुल फितर ये रमज़ान की ज़कात के ताबे, कि रमज़ान की ज़कात और उसके ज़िम्न में है सदकतुल फितर। قال لا الا ان تطوع, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ 5 نمازیں فرض ہے اس کے علاوہ کچھ نہیں مگر یہ کہ تجھے جتنی نفلیں پڑھنی ہو پڑھ, اختیاری بات ہے, نفلوں میں کوئی لزوم نہیں, پڑھنا ہو تو پڑھنے کا نہیں تو نہیں پڑھنے کا. قال رسول اللہ صلی اللہ علیہ وسلم وصیام رمضان, حضور نے فرمایا رمضان کے روزے بھی رکھنے کے. قال هل علی غیره, کیا میرے اوپر رمضان کے علاوہ بھی کچھ فرض ہے؟ قال لا, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا نہیں, الا ان تطوع, مگر یہ کہ نفلی روزے عشرِ ذی الحج میں 9 دن کے, یا یہ کہ 9 ذی الحج عرفہ کا, یا عاشورہ کے 2 روزے, یا ایام بید کے روزے اس طرح کے روزے, یا پیر اور جمعرات کے روزے, اس طرح نفل رکھنا ہو تو رکھو, باقی یہ ہے کہ رمضان کے علاوہ کچھ فرض نہیں ہے. وَذَكَرَ لَهُ رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ الزَّكَاةِ, نبی کریم صلی اللہ علیہ وسلم نے زکاة کا بھی تذکرہ فرمایا. اب دیکھو اوپر والی روایت, اوپر والے جملوں میں ذکر نہیں ہے اور یہاں زکاة کے لیے ذکر آیا. دیکھو نماز کے لیے ذکر نہیں, روزے کے لیے ذکر نہیں, وہاں ڈائریکٹ لفظ ہے کہ حضور نے یہ فرمایا اور یہاں کیا فرمایا وَذَكَرَ. تو کہتے ہیں کہ لگتا ایسا ہے کہ بِعَيْنِهِ الفاظ راوی رحمت اللہ علیہ بھول گئے, کہ آپ صلی اللہ علیہ وسلم کے مبارک الفاظ اس موقع پر کیا تھے. جب راوی رحمت اللہ علیہ وہ مبارک الفاظ بھول گئے اس لیے انہوں نے ذکر کا جملہ کیا کہ آپ صلی اللہ علیہ وسلم نے زکاة کا بھی تذکیرہ فرمایا تھا. کن لفظوں میں وہ راوی کو یاد نہیں رہا, باقی زکاة کا تذکیرہ فرمایا تھا. جیسے آپ کو کوئی پوچھے نہیں کہ آج اثر کے بعد بیان میں کیا کہا, تو کہا وہ الفاظ تو ہو بہو مجھے کچھ یاد نہیں رہے لیکن کچھ ایسا کہا ہے کہ چھٹیوں میں بھی نماز پڑھنے کی گھر جا کر گئے, ایسا کچھ کہا تھا, باقی ہو بہو الفاظ کیا تھے وہ مجھے برابر یاد نہیں رہے. تو اس طریقے سے لفظ ذکر یہ بتلا رہا ہے. تو وہ صحابی زمام پوچھتے ہیں حل علیہ غیرہا، کیا میرے اوپر رمضان کی زکوٰۃ کے علاوہ بھی کچھ مالی حقوق ہیں؟ قال لا، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا نہیں، مگر کہ تم نفل خیرات کر لو. نفل صدقہ خیرات کرو وہ الگ بات ہے، باقی یہ ہے کہ صرف جو ہے زکوٰۃ تمہارے اوپر فرض ہے. اب یہ موٹی موٹی باتیں حضور نے ان کو اسلام کے متعلق بیان فرمائی. اب وہ زمام ابن ثعلبہ روانہ، جس مقصد کے لیے آئے تھے وہ پوچھا، اور فأدبر الرجل، وہ آنے والے شخص کہا چلو بھائی. وہو یقول، اور جاتے جاتے کیا بول رہے، واللہ لا ازید علی ھذا ولا انقص، اللہ پاک کی قسم میں اس کے اوپر نہ زیادہ کروں گا نہ کمی کروں گا. یہ جو باتیں آپ صلی اللہ علیہ وسلم نے فرمائی، اس بات کے اندر نہ زیادتی کروں گا نہ اس میں کوئی کمی کروں گا. اب یہ بھی ایک جملہ بڑا آ گیا سوال کا، کہ یہاں تین چار باتیں صرف آئی، نماز، روزہ، زکوٰۃ، اور سمجھو کہ شہادتیں معروف ہے یہ سمجھ کے شامل کیا، نقل نہیں کیا. تو تین یا چار باتیں صراحتاً آئی. ابھی تو اسلام کی بے شمار باتیں باقی ہیں، حرام باقی، نواہی باقی، منہیات باقی، معروفات میں بھی بہت ساری چیزیں باقی، اور یہ آدمی کیا کہہ رہے ہیں اللہ کی قسم میں ان باتوں کے اوپر جو کچھ زیادہ بھی نہیں کروں گا اور ان باتوں کے اندر کوئی کمی بھی نہیں کروں گا. اور ان کے اس عزم مسمم کو حضور نے سراہا. پھر ایک تو ادھوری بات پہ وہ قسم کھا رہے اور اوپر حضور کی سراہنا فرما رہے ہیں. قال رسول اللہ صلی اللہ علیہ وسلم افلح ان صدق، اگر یہ اپنے جملے کے اندر صادق العمل ہے کامیاب ہے، یعنی جو یوں کہہ رہا ہے کہ میں بس اسی پر اس کو مضبوط عمل کروں گا تو یہ کامیاب ہے، فلاح یاب ہو جائے گا. اب یہ بہت بڑا ایک سوال پیدا ہوتا ہے کہ دین اسلام کی تین یا چار باتیں ان کو بتلائی گئی اور اس پر انہوں نے قسم تک کھا لی کہ خدا کی قسم اس پر میں زیادتی نہیں کروں گا کمی نہیں کروں گا، اور حضور نے فرمایا کہ اگر یہ واقعی صادق العمل ہے تو پھر یہ کامیاب اور جنتی ہے. تو سوال پیدا ہوگا کیا اسلام میں یہی تین چار بات پہ عمل کرنا ہے؟ دوسرے فرائض نہیں ہے کیا؟ اور دوسرے حرام سے بچنا نہیں ہے کیا؟ منہیات نہیں ہے کیا؟ منکرات نہیں ہے کیا؟ وہ سب کہاں چلے گئے؟ اشکال سمجھ میں آیا؟ تب اشکال کے جوابات سمجھو. پہلی بات، جو امور ان کی آمد تک فرض ہو گئے تھے وہ بتلائے گئے. زمام جس وقت آئے اس وقت تک میں جتنی چیزیں فرائض کے قبیل سے آ چکی تھی وہ باتیں نبی کریم صلی اللہ علیہ وسلم نے بتلا دی. کیونکہ اسلام تو آہستہ آہستہ آ رہا تھا، تھوڑی تھوڑی باتیں نازل ہو رہی تھی، سارا دین ایک ساتھ تھوڑا آ گیا، تو ان کی آمد تک میں جتنے فرائض تھے وہ فرائض نبی کریم صلی اللہ علیہ وسلم نے بیان فرما دی، اور جو ابھی تک اللہ کے یہاں سے فرائض ہوئے نہیں تھے انہیں بیان فرمائے. نمبر دو، دوسری توجہ سمجھو، منہیات کا نزول ابھی تک نہیں ہوا تھا. منہیات کا نزول یعنی ابھی جو ہے حرام اور ممنوع چیزیں کیا کیا ہے وہ اس وقت تک حکم نہیں آیا تھا. شروع زمانے میں صرف بڑے بڑے فرائض بتلائے گئے، کون سی چیزیں منکر، منہی، حرام، ممنوع، वो चीज़ें अभी बयान की गई नहीं थी, इसीलिए उनका तस्केरा रिवायत के अंदर नहीं आया। तीसरी एक अहम बात समझो भाई, वल्लाहि ला अजीदु अला हाजा वला अनकुस का मतलब ये है कि मैं अपनी तरफ से कोई कमी बेशी नहीं करूंगा, अपनी तरफ से कोई कमी बेशी नहीं करूंगा। हाँ, आइंदा जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपनी तरफ से कुछ कमी बेशी करेंगे कि ये नया हुक्म आया, ये पुराना हुक्म मनसूख हो गया, तो जाकर के कमी बेशी की बात होगी, वरना अभी तो जितना हुजूर ने फरमा दिया ना वो फाइनल। तो इनके वल्लाहि ला अज़ीदु वला अला हाज़ा का मतलब क्या, अपनी तरफ से कोई कमी बेशी नहीं करूँगा। जब आप सल्लल्लाहु अलैहि वसल्लम कोई कमी बेशी फरमावे तब कमी बेशी करूँगा। नंबर चार, चौथा मतलब समझो भाई, तादाद और मिकदार में अपनी तरफ से कमी बेशी नहीं करूँगा। कि नमाज बतलाई गई तो क्या नमाज की जितनी रकातें हुजूर ने बतलाई होगी, फाइनल। अब ये रकात की तादाद मैं कभी कम ज़्यादा नहीं करूँगा, जितनी रकातें हुजूर ने बतला दी, फाइनल। रमज़ान के रोज़े मिकदार सामने आ गई, एक महीने के रोज़े रखने, अपनी तरफ से कोई कमी बेशी नहीं करूँगा। ज़कात की मकदार बतला दी गई 40वां हिस्सा निकालने का, बस अब अपनी तरफ से कोई कमी बेशी नहीं करूँगा। तो रकात की तादाद, ज़कात की मकदार, रोज़ों की मकदार, उसमें मैं अपनी तरफ से कोई ज़्यादती और कमी नहीं करूँगा। पांचवा मतलब ये है कि ये एक मुहावरा है, पूरे तौर पर कबूल करने का, अमल करने का मुस्तैद होने के अज़्म पर। वल्लाहि ला अज़ीदु अला हाज़ा वला अनकुस, ये पूरे तौर पर अमल, कामिल अमल और अमल पर अज़्म मुसम्मम, उससे ये किनाया कहलाता है। पास मरतबा किसी को, भाई तुझे जो है ना सुबह 4 बजे उठ जाने का है, वल्लाहि ला अज़ीदु अला हाज़ा वला अनकुस, बंदा 4 बजे उठ के दिखा देगा इसमें कोई कमी ज़्यादती नहीं होगी। ये क्या है, अमल का अज़्म, कि आपने जो फरमाया ने कामिल तौर पर अमल करके दिखलाऊंगा, इसमें अपनी तरफ से मैं कोई कमी बेशी नहीं करूंगा। तो ये अज़्म मुसम्मम और फरमाई हुई बात पर कामिल अज़्म का, कामिल अमल करने का एक जुमला है। नंबर 6, दीमाम दर असल आए थे अपनी कौम की तरफ से नुमाइंदा बन कर के, कुछ सहाबाए किराम ने मेहनत की इनके इलाके में जाकर के, और उनकी मेहनत की बरकत से इनकी कौम के लोग ईमान लाने के ऊपर आमादा हो गए थे। तो उन्होंने कहा कि पहले हम डायरेक्ट हुजूर को मिलकर मालूमात ले ले, फिर ईमान लाएंगे। तो ये आए थे अपनी कौम की तरफ से नुमाइंदा बन कर के, तो अब क्या कह रहे हैं, वल्लाहि ला अज़ीदु अला हाज़ा वला अनकुस, अपनी कौम को जब मैं पहुंचाऊंगा तो आपकी पो बताई हुई बात में अपनी तरफ से कोई कमी नहीं करूंगा, कोई ज़्यादती भी नहीं करूंगा। अपनी कौम को जाकर मुझे बतलाना है, और जब मैं बतलाऊंगा तो आपकी फरमाई और बतलाई हुई बात पूरी पूरी बिला कमो कास मैं अपनी कौम को पहुंचा दूंगा, उसमें कोई अपनी तरफ से कमी बेशी नहीं करूंगा, चूंकि ये कौम की तरफ से आए थे। नंबर 7, फ़र्ज की सिफत में मैं तगैयुर नहीं करूँगा, फ़र्ज की सिफत में मैं कोई तगैयुर नहीं। वल्लाहि ला अज़ीदु अला हाज़ा वला अनकुस, फ़र्ज की सिफत में मैं कोई तगैयुर नहीं करूँगा। مثال کے طور پر کہ ظہر میں چار رکعت بہت لگتی ہے، چونکہ نیند کا تقاضا، اس لیے کہا کہ چلو تھوڑی ظہر کم کر کے پڑھے اپنے، اور مغرب کا وقت نشاط کا ہوتا ہے تو کہا خالی تین نہیں چار پڑھیں گے، تو اس طرح فرائض کے اندر میں اپنی طرف سے کوئی کمی بیشی نہیں کروں گا، یہ بھی ایک مطلب لیا گیا ہے. آٹھواں مطلب، نفل کو فرض کے درجے تک نہیں لے جاؤں گا اور فرض کی شان فرض میں کمی نہیں کروں گا. جو نفل نمازیں اس کو فرض کے درجے تک نہیں پہنچا دوں گا، اور جو فرض کی شان ہے اس میں کمی نہیں کروں گا. بعض لوگ ایسا کرتے ہیں، فرائض میں کوئی اہتمام نہیں اور نوافل میں بڑا اہتمام، ایسے خشکی لوگ ہوتے دنیا کے اندر، فرائض کی طرف کوئی توجہ نہیں اور نوافل میں بڑا اہتمام. تو یہ زمام کے جملے کا مطلب کیا؟ کہ نفل کو اہمیت دے کر کے فرض کے درجے پر نہیں پہنچاؤں گا اور فرض کی شان گھٹا کر کے اس کو نفل کے درجے میں نہیں پہنچا دوں گا. یہ زمام ابن ثعلبہ کے جملے کا مطلب ہو گیا. پھر ایک سوال آ گیا کہ بھائی نماز آئی، زکوٰۃ آئی، روزہ آیا، حج بیچاری رہ گئی، لاک ڈاؤن تو تھا نہیں، پھر بھی حج کیوں رہ گئی؟ زمام ابن ثعلبہ کے سوال جواب میں تو حج کو سمجھو. اب بھائی حج والے اشکال کا جواب، پہلا جواب یہ ہے کہ راوی نے اختصاراً جو ہے حج کا تذکرہ نہیں کیا کہ بھائی روایت میں اختصار مقصد تھیا، اس لیے حج کا تذکرہ نہیں ہوا. نمبر دو، راوی بھول گئے حج کا تذکرہ کرنا، ورنہ اصل بیان میں حج موجود تھی، راوی بھول گئے. نمبر تین، آسان جواب، حج اس وقت تک فرض نہیں ہوئی تھی، اس لیے کہ حج کی فرضیت پیچھے آپ نے کال پڑھ لیا کہ سن 9 ہجری یا سن 10 ہجری، یہ بھی حج کی فرضیت کے سال کا کال ہے، اور زمام کی آمد اس سے بہت پہلے ہوئی تھی، اسی لیے ابھی حج فرض نہیں، اسی لیے حج فرض کا تذکرہ نہیں ہوا. یہ سب حج کے ذکر نہ کرنے کے وجوہات ہیں. بس سب سے زیادہ دل لگتی توجہ کیا ہے؟ واللہ لا ازید علی ھذا ولا انقص. مضبوط عمل، کامل عمل کرنے کا عزم اس جملے کے ذریعے انہوں نے ظاہر کیا. یہ توجہ بہت پیاری اور بہت عمدہ لگ رہی ہے. اور نبی کریم صلی اللہ علیہ وسلم نے جو ان کو بشارت سنائی نے کہ اگر یہ آدمی سچا ہے، سچا ہونے کا مطلب کیا ہے؟ جتنی باتیں بتلائی گئی اس پر پورا عمل کر کے دکھلائے گا. اس نے سوالات کیے، میں نے جوابات دیے، اور جو جوابات دیے گئے اس پر یہ عمل کر کے دکھلائے گا، فلاح یاب ہو جائے گا، کامیاب ہو جائے گا. اور یہی انسان کی شان ہے کہ دینی سوال بغرض عمل، کہ دینی سوال بغرض عمل، کہ آیا اور اس نے سوال کی اور سوال کے میں نے جواب دی، اب عمل کر کے دکھلائے گا تو یہ آدمی کامیاب ہو جائے گا. حضرت الاستاد مفتی سعید صاحب رحمۃ اللہ علیہ نے ایک توجیہ اور کی ہے، افلح ان صدقہ. نبی کریم صلی اللہ علیہ وسلم کے سامنے اس کے قلب کی کیفیت کا کشف ہو گیا کہ یہ آدمی تو دل کا بڑا اچھا ہے آدمی، بڑا ایمان اور قلبی تصدیق کا بڑا مضبوط آدمی ہے. تو اس کی قلبی کیفیت کا اندازہ لگا کر کے یہ بشارت سنائی گئی، اور اس کے کلام کے اندازے سے، دیکھو کلام کیسا جذباتی ہے، واللہ لا زید ولا ھذا ولا انقص، تو اس جذبات سے لبریز کلام سے حضور کو اندازہ ہو گیا کہ یہ مضبوط العمل آدمی ہے، اسی لیے اس کو بشارت سنائی گئی. یا اس کی قلبی کیفیت حضور کے سامنے منکشف ہو گئی، اور قلبی کیفیت کے منکشف ہونے پر نبی کریم صلی اللہ علیہ وسلم نے بشارت سنائی، افلح ان صدق، اگر یہ آدمی صادق العمل ہے تو کامیاب ہو گیا۔ اب اس حدیث شریف سے ایک اہم بات یہ سیکھنے کو ملی کہ علم حاصل کرنے کے لیے سفر کرنا جائز ہے، بلکہ فضیلت والا سفر ہے، اس لیے کہ زمام نجد سے آئے مدینۃ المنورہ سفر کرنے کے واسطے، علم کا سفر کیا، انہوں نے سوالات کرنے کے لیے آئے۔ معلوم ہوا کہ علم کے لیے سفر کرنا شریعت میں مطلوب، محبوب، مرغوب، ماجور، یعنی اس پر اجر اور ثواب دیا جائے گا۔ دوسری بات یہ معلوم ہوئی کہ کوئی قسم نہ کھلاوے تو بھی جو ہے قسم کھانا جائز ہے، کوئی قسم کھانے کا مطالبہ نہ کرے پھر بھی قسم کھانا جائز ہے، قسم کا موقع نہ ہو، قسم کی ضرورت نہ ہو، کوئی قسم کھانے کے لیے نہ بھی کہے تو بھی بات کو مؤکد بتلانے کے لیے قسم کھانا جائز ہے۔ دیکھو یہاں زمام کو کسی نے کہا زمام قسم کھاؤ؟ کوئی کسی نے کہا نہیں، پھر بھی قسم کھائی نہیں۔ زمام کے لیے قسم کھانے کی کوئی ضرورت تھی یہاں؟ کوئی ضرورت نہیں، کوئی موقع نہیں، پھر بھی نبی کی حاضری میں قسم کھا رہے، اور نبی قسم کھانے سے ان کو روک بھی نہیں رہے۔ معلوم ہے کہ اس طرح کلام کو مؤکد بتلانے کے لیے قسم کھانا جائز ہے، جواز کے اوپر اس کو محمول کیا گیا ہے۔ اور ایک سوال اس روایت کے بارے میں مسلم شریف کی روایت سے پیدا ہوگا کہ مسلم شریف میں جہاں یہ روایت ہے وہاں نبی کریم صلی اللہ علیہ وسلم کا جملہ کیا ہے، افلح و ابی ہی ان صدقہ، مسلم شریف کے اندر و ابی ہی زیادہ ہے، افلح و ابی ہی ان صدقہ، کہ نبی کریم صلی اللہ علیہ وسلم نے کہا کہ ابا کی قسم اگر یہ آدمی سچا ہے تو کامیاب ہے۔ تو مسلم شریف کی روایت میں وہ ابھی ہی کے لفظ نے ایک بڑا سوال کھڑا کر ڈالا۔ کیا سوال کر ڈالا؟ کہ غیر اللہ کی قسم کھانا تو ممنوع ہے، پھر نبی کریم صلی اللہ علیہ وسلم نے وہ ابھی ہی ابا کی قسم غیر اللہ کی قسم کیوں کھائی؟ یہ سوال مسلم شریف کی روایت سے ایک زائد لفظ سے پیدا ہو گیا۔ جواب سمجھو، ابا کی قسم جو مسلم شریف کی روایت میں لفظ آیا وہ ممانعت سے پہلے کی بات ہے۔ ایسے کچھ جواب میں نے کہا تھا نا آپ کو، امپورٹنٹ یاد ہے رکھنے کے، جب بھی پرچے میں آوے لکھت دینے کا، فرض ہونے سے پہلے، ممانعت سے پہلے، اور نہیں قبل تحریم، ایسے سب جملے یاد رکھنے کے، اور جو ہے خلاف افضل ہے، خلاف اولا ہے، اس طرح کے کچھ جملے ہمیشہ یہ حدیث قرآن میں یاد ہی رکھنے کے۔ تو یہ ممانعت سے پہلے کا یہ واقعہ ہے۔ ایک جواب یہ کہ غیر اللہ کی قسم کھانے کی جو ممانعت آئی اس نزول ممانعت سے پہلے کا واقعہ ہے۔ نمبر دو، حقیقی قسم مراد نہیں ہے بلکہ کلام میں حسن پیدا کرنے کے لیے یہ جملہ ہے۔ بعض علاقوں میں کلام میں حسن پیدا کرنے کے لیے ایسے جملے بولے جاتے ہیں، لیکن حقیقت کے اندر وہ قسم ہوتی نہیں ہے۔ نمبر تین، قسم سوری ہے، سواد واو رایا، یعنی سورتن قسم ہے، تاکید پیش کرنے کے لیے سورتن قسم ہے، بحث تاکید کو بتلانے کے واسطے۔ نمبر چار، نبی کریم صلی اللہ علیہ وسلم کے لیے ممانعت نہیں تھی، امت کے لیے ممانعت ہے۔ غیر اللہ کی قسم کھانا امت کے لیے ممنوع، نبی کریم صلی اللہ علیہ وسلم کے لیے ممنوع، नहीं था, हुजूर की खुसूसियत थी कि आपके लिए इजाज़त थी। पांचवा जवाब समझो, अफलह व अबी ही इन सदा का, वहाँ एक लफ्ज माजूफ माना गया, आई व रब्बी अबी ही, अबी ही से पहले गया लब रब, व रब्बी अबी ही यानी अब्बा के रब की कसम, जैसे कि वल्लजी नफ्सी मोहम्मदिन बियदिही, इस तरह व रब्बी अबी ही अब्बा के रब की कसम, तो लफ्ज रब को यहाँ मुकद्दर मान लो तो फिर कोई इश्काल ही नहीं, अल्लाह ताला की कसम खा ली, कोई सवाल बाकी नहीं रहेगा जी। हाँ, अब नया बाब ला रहे हैं, बाबु इत्तिबा उल जनाइज़ी मिनल ईमानी, जनाजे के पीछे चलना या जनाजे के साथ मईयत में चलना, ये भी ईमान के आमाल में से हैं, ईमान के शौबों में से हैं, ईमान की खसलत में से हैं, ईमान के उमूर में से हैं। जनाजे के साथ चलना ये भी ईमान की खसलत, ईमान का शौबा, ईमान के उमूर, ईमान के कामों में से हैं। गोया जनाजे के अंदर शिरकत करने की अहमियत बतला रहे हैं इस तर्जमतुल बाब के जरिए से। वजह किया भाई, लोग जनाजे में शिरकत से बड़ी गफलत और कोताही बरतते हैं। कोई करीबी रिश्तेदार है, जान पहचान वाला है तो जाएंगे, वरना कौन टाइम निकाल के जावे। तो कहा गया कि भाई ये ईमानी अमल में से हैं, शिरकत किया करो जनाजे के अंदर, ये सवाब कमाने का बेहतरीन मौका है। जनाजे की शिरकत किया करो, जो आमाल फराइज नहीं हैं वो भी ईमान का एक शौबा है, मकसूद तर्जमतुल बाब से, कि जो आमाल फर्ज नहीं है वो भी ईमान का शौबा है। यानी कोई ये ना समझे कि जितने फराइज है वही ईमानी शौबे हैं, नहीं, जो फर्ज नहीं है वो भी ईमान के शौबे हैं। अब जनाजे में चलना फर्ज तो है नहीं हर एक के वास्ते, फर्ज किफाया है ये तो भाई, जनाजे की तजहीज, तकफीन, तदफीन, लेकिन जो फर्ज नहीं है वो भी ईमानी शौबे हैं, उसको भी तू ईमान के तकाजे से अंजाम दो और उसके ज़रिए से तुम सवाब कमाओ। ये अहमियत ज़ाहिर फरमा दी इमाम बुखारी रहमतुल्लाह अलैह ने इस तर्जमतुल बाब के ज़रिए से जी। ये जो इमाम बुखारी रहमतुल्लाह अलैह के उस्ताद है ना, अहमद अल मंजूफी, तो कहते हैं कि इनके दादा जान की तरफ ये निस्बत है, दादा पर दादा की तरफ निस्बत करते हुए इनको मंजूफी कह दिया गया है। استاد کے استاد روح ہے، روح، روح نام بھی رکھتے تھے، روح ابن عبادہ ابن العلاء البصری، یہ استاد محترم کے استاد ہیں. اب اس کے بعد جو استاد ہیں نا، حضرت عوف ابن ابی جمیلہ العرابی البصری، تو عوف کے بعد دو راوی ہے، دیکھو پہلی سند میں عوف کے بعد ایک حسن بصری ہے، وہ محمد، اور حضرت عوف محمد ابن سیرین رحمۃ اللہ علیہ سے بھی نقل کرتے ہیں. کیا خلاصہ ہوا؟ اس سند میں عوف کے دو استاد، ایک استاد کون؟ حضرت حسن بصری، اور دوسرے استاد کون؟ حضرت محمد ابن سیرین رحمۃ اللہ تعالی علیہ. اور یہ حضرات حضرت ابو ہریرہ سے نقل کرتے ہیں، دو دو استاد حضرت ابو ہریرہ سے. دھیان میں رہی یہ بات. اب جو دوسری سند لائے ہیں اخیر میں، تابعہ عثمان المؤذن قال حدثنا عوف عن محمد عن ابی ہریرہ عن النبی صلی اللہ علیہ وسلم نحوہ. اس میں حضرت عوف کے ایک ہی استاد کا تذکرہ ہے. کس کا تذکرہ؟ محمد ابن سیرین رحمۃ اللہ علیہ کا. وہاں حضرت حسن بصری کا تذکرہ نہیں ہے. دیکھ لیا دونوں سند میں فرق؟ یہ کیوں؟ اس کی وجہ سمجھو. حضرت حسن بصری تابعی ہے، اس میں تو کوئی کلام نہیں، لیکن حضرت حسن بصری رحمۃ اللہ علیہ نے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے بلا واسطہ حدیث سنی یا نہیں سنی، یہ مسئلہ مختلفی ہے. جمہور یہ کہتے ہیں کہ حضرت حسن بصری رحمۃ اللہ علیہ کو حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے بلا واسطہ سماع کی سعادت حاصل نہیں ہوئی، یہ جمہور کی رائے ہے. صرف امام طبرانی رحمۃ اللہ علیہ اس بات کی طرف گئے ہیں کہ حضرت حسن بصری نے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے سنا ہے، باقی جمہور منع کرتے ہیں کہ حضرت حسن بصری نے حضرت ابو ہریرہ سے روایت بلا واسطہ نہیں سنی ہے. اب اول سند کے اندر جو ہے جمہور کے مسلک کے خلاف بات جا رہی ہے کہ وہاں حضرت عوف حضرت حسن بصری کے واسطے سے حضرت ابو ہریرہ سے روایت نقل کرتے ہیں، حالانکہ جمہور اس کا انکار کرتے ہیں. تو روایت میں ایک طرح کی کچھ کمی آ رہی ہے، تو دوسری سند جو لائے وہ حضرت محمد ابن سیرین کی اکیلے کی سند لائے، گویا اس دوسری سند کے اندر اعتماد حضرت محمد ابن سیرین رحمۃ اللہ علیہ کے طریق کے اوپر ہے، اور ان کا حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے سماع یقیناً ثابت ہے. تو دوسرے طریق کو لا کر کے سند اول کو مضبوط کر ڈالا کہ بھائی سند اول میں جو ایک کچھ کمی جیسا لگتا ہے کہ جمہور کہتے ہیں کہ حضرت حسن بصری نے حضرت ابو ہریرہ سے نہیں سنا، چلو نہیں سنا، دوسرا طریق ہے نا ریڈی تیار ایک دم کہ حضرت محمد ابن سیرین نے تو سنا ہے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے، لہذا وہ دوسرا طریق لے آئے. تابعہ عثمان البصری، ارے تابعہ روح کی متابعت کی ہے عثمان نے، بصرہ کی جامع مسجد کے اندر عثمان المؤذن نے. وہ کہتے ہیں کہ مجھے عوف نے بیان کیا، اور وہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے نقل کرتے ہیں، باقی حدیث کا مضمون بھی عین ہی وہی ہے. سمجھ میں آ گیا دونوں سند کا خلاصہ؟ اب روایت دیکھو. عن ابی ہریرہ، حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، ان النبی ان رسول اللہ صلی اللہ علیہ وسلم قال، آپ صلی اللہ علیہ وسلم نے فرمایا، من اتبع جنازت مسلم ایمانا و احتسابا جس آدمی نے کسی مسلمان کی جنازے کے اندر پیچھے چلا، اتباع کے اصلی معنی تو آتے پیچھے چلنے کے، اتباع یعنی پیچھے چلنا، ایمان اور یقین اور ثواب کی امید کے ساتھ۔ آپ کو معلوم ہے کہ اس طرح کی روایت میں ایمان کا معنی ایمان لغوی نہیں کرنے کا، بلکہ ایمان بمعنی یقین، اور احتساب کا معنی ثواب کی امید۔ تو کہا یقین اور ثواب کی امید کے ساتھ کسی مسلمان کے جنازے میں شامل ہوا، پیچھے چلا، وَقَانَ مَعَهُ، اور وہ جنازے کے ساتھ رہا، حَتَّى يُسَلِّ عَلَيْهَا، یہاں تک کہ اس کے اوپر جنازے کی نماز پڑھی جاوے، ویفرغ یا ویفروغ من دفنها، اور دفن سے فارغ ہوئے وہاں تک رہا، دفن سے فارغ ہوئے وہاں تک رہا، فإنه يرجع من الأجر بقراتين، تو وہ ڈبل قرات ثواب لے کر کے واپس آیا۔ کتنا بڑا ثواب ہے بھائی، دیکھ لو جنازے میں جانے کا۔ اب یہاں چند باتیں سمجھو، اتبع کے لغوی معنی آتے ہیں پیچھے چلنے کے اور ساتھ چلنے کے بھی۔ اس طرح کی روایت کے الفاظ سے احناف کا استدلال یہ ہے کہ جنازے کے پیچھے چلنا افضل ہے، ایسے اگرچہ لفظ اتباع میں پیچھے چلنا ساتھ چلنا دونوں مارا ہو سکتا ہے، آگے پیچھے دونوں، لیکن پیچھے کا معنی زیادہ نکلتا ہے۔ احناف کہتے ہیں کہ جنازے کے پیچھے چلنا افضل، کیوں؟ الوداع کہنے کے لیے جا رہے ہیں، اور جس کو الوداع کرتے ہیں وہ آگے چلتا ہے، اور روانہ کرنے کے لیے جانے والے پیچھے چلتے ہیں۔ تو میت کو الوداع کر رہے ہیں گڈ بائی، تو اور جو لوگ الوداع کرتے ہیں وہ پیچھے رہتے ہیں، اس وجہ سے پیچھے چلنا احناف کے یہاں افضل، شوافے کے یہاں آگے چلنا افضل ہے کہ میت کے آگے چلا جاوے۔ چونکہ جو لوگ جنازے کے ساتھ جاتے ہیں وہ بغرض سفارش جاتے ہیں، ان کے جانے کی غرض کیا ہوتی ہے؟ سفارش کرنے کے لیے، اور سفارش کرنے والا آگے چلتا ہے کہ وہ آگے جا کر کے پہلے سیٹنگ کرتا ہے، توڑ پاڑتا ہے، جیک پاٹ لگاتا ہے، پھر پیچھے والے آوے۔ تو چونکہ شوافے کہتے ہیں کہ یہ سفارشی ہے، اس لیے وہ لوگ آگے چلیں گے، یہ ہے مسئلہ۔ دوسری بات آئی، ایمانن و احتسابن، ارے مسلم کا لفظ آیا کہ مسلمان کے جنازے کے اندر، معلوم ہوا کافر کے جنازے کی شرکت حرام ہے۔ نمبر دو، تعزیت کے لیے جا سکتے ہیں۔ نمبر تین، مسلمان کے جنازے میں کوئی کافر آ گیا تو روکنے کا نہیں، آنے تو آ جاوے۔ تو اور جنازے کا لفظ آپ جانتے ہیں، میت پر بھی بولا جا سکتا ہے، اور وہ چار پائی جس پر رکھ کے میت کو لے جاتے ہیں، دونوں پر بولا جاتا ہے۔ پھر لفظ آیا ایمانن و احتسابن، اس کا مطلب یہ ہے کہ صرف مروت کے طور پر اگر کوئی گیا تو اجر نہیں ملے گا۔ جیسے کہ لوگ کیا کہتے ہیں، بھائی جنازہ فلانے کا ہوا ہے اور جانے پڑے ایسا ہے، کیا کہتے ہیں، جانا پڑے ایسا ہے، ورنہ لوگ کیا باتیں کریں گے کہ وہ اتنا قریبی ہو کے بھی نہیں آیا۔ تو یہ جو سوچا نا کہ جانا پڑے ایسا ہے اس لیے جا رہا ہوں، تو ثواب تو گیا، ثواب گیا، بھلے تو گیا جنازے میں لیکن ثواب تو تیرا گیا، جو یوں سوچا کہ جانا پڑے ایسا اس لیے جا رہا ہوں۔ ثواب کب ملے گا؟ ایمانن و احتسابن، کہ بھائی ایک میرا ایمانی بھائی ہے، اور ایمانی حقوق میں سے ہیں کہ میں اس کے جنازے میں شرکت کروں، اور رشتہ دار بھی ہو تو ڈبل نیت کر لو، صلہ رحمی کہ میرا رشتہ دار ہے، ایمانی بھائی ہے، ایمانی تقاضا ہے، تو ڈبل ثواب لے کمائے گا وہ، رشتہ داری کی نیت کر کے جائے گا، ایمانی تقاضے ایمان حق کی نیت کر کے جائے گا، مزید ثواب کما لے گا۔ تو غرض یہ کہ خالی مروت دیکھا دیکھی مقصود نہ ہو، بلکہ مقصود بھی ذات کیا ہو، ثواب یقین، تو اللہ تعالیٰ کے یہاں اس کے اوپر یہ اجر ملے گا۔ اب یوسلی نماز پڑھی گئی یا نماز پڑھی وہاں تک رہا۔ اب دیکھو حدیث شریف کے اندر اول ترغیب اعلیٰ درجے کی ہے، جنازے کے اندر اعلیٰ درجے کی اول ترغیب ہے۔ کیا مطلب اعلیٰ درجے کا؟ کہ آدمی جنازے میں گیا، نماز میں بھی شرکت کی، دفن میں بھی شرکت کی، تو اس کو ڈبل قیراط ثواب ملے گا۔ یہ اعلیٰ ترین درجے کا حدیث میں بیان ہے۔ کیوں اعلیٰ ترین درجے کا بیان پہلے آیا وہ سمجھو، نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے میں اور بعد میں لمبے زمانے تک جنازے کا دستور سمجھو، کسی کا انتقال ہوا، چاٹ فاٹ گھسلا کفن اور لے کے چلے قبرستان، نماز کی جہاں جگہ ہوگی جنازے کی نماز پڑھی، پھر جہاں قبر بنانی ہے وہاں پہنچے، جنازہ ایک طرف رکھا اور اب قبر کھودنا چالو کیا۔ یہ پرانے زمانے کا رواج تھا، ہمارے یہاں کیا ہو گیا، بھائی فون کرو نہیں قبر کھدائی گئی کہ نہیں کھدائی، اب قبر تیار ہو گئی تو کہا اب جنازہ چلے، ٹائمنگ بھی سیٹ کریں گے تو کہا کتنی دیر میں قبر تیار ہو سکے گی، اس اعتبار سے ٹائمنگ نماز کے سیٹ کریں گے۔ یہ دور نبوت کی ترتیب دیکھو، انتقال ہوا کہ فوراً غسل کفن لے کے چلے قبرستان، آ گئے قبر کی جگہ پر، میت ایک سائڈ پہ رکھی، اب کھودو قبر، چلو جلدی سے قبر تیار ہو گئی دفنا۔ اس لیے دفن کی فضیلت زیادہ، کیوں؟ اس لیے کہ اگر لوگ نماز پڑھ کے بھاگ گئے تو بیچارے اکیلے گھر والوں کو اکھی قبر کھودنے کی محنت کرنی پڑے گی، دفن کی محنت اکیلے گھر والے دو چار ہوئے ان کو کرنی پڑے گی۔ اس لیے دفن کے اوپر اعلیٰ ثواب بیان کیا گیا کہ تم نماز بھی پڑھو، دفن میں بھی شرکت کرو، اور دفن میں شرکت کر کے جاؤ تو ڈبل کی رات اللہ تعالیٰ کی طرف سے ثواب ملے گا۔ سمجھ میں آئی حکمت اس کی؟ یہ اصل میں پرانے زمانے کی یہ حکمت تھی۔ حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما نے پہلی مرتبہ حدیث شریف سنی تو فرمایا کہ لقد فرطنا فی قراری تکثیرا، بہت کی رات ہمارے ہاتھ سے چھٹ گئے، یعنی پہلے حدیث معلوم نہیں تھی اور ہم شرکت نہیں کرتے تھے، کاش کہ پہلے سے حدیث معلوم ہوتی تو ہم شرکت کرتے تو کئی قیراط ثواب ہم کما لیتے تھے۔ صحابہ کے اندر عمل کا جذبہ ہوا کرتا تھا، اعمال کے فضائل کو حاصل کرنے کا شوق تھا، وہ عمل کا درجہ نہیں دیکھتے تھے کہ فرض واجب یہ سب، اور شروع دور میں یہ عمل کے درجات بھی نہیں تھے کہ یہ فرض ہے یہ واجب ہے، اس طریقے سے درجہ بندی بھی نہیں تھی، وہ تو عمل کی فضیلت سنی کہ چلو عمل انجام دو، ان کے اندر ایک جذبہ تھا۔ بہرحال اب لفظ قیراط سمجھو، ایک قیراط وہ ہیں جو آپ نے کتب فقہ میں پڑھا ہے، وہ قیراط یہاں پر مراد نہیں ہے، جس کی جدید تعبیر سونی لوگ کیرٹ سے کرتے ہیں وہ مراد نہیں ہے، بلکہ دنیاوی وزن مراد نہیں، بلکہ یہ اجر اور ثواب کی مقدار کو بتلانا ہے، گویا کہ اس لفظ کا مصداق وزنی وہ مراد نہیں ہے، لفظی مصداق مراد نہیں ہے، بلکہ جو ہے مراد لیا گیا ہے اجر اور ثواب کی ایک بڑی مقدار، جو آگے حدیث شریف میں احد پہاڑ سے تشبیہ دے کر کے بتلائی گئی۔ نمبر دو، یہ عمل احد پہاڑ کی سائز میں ہو جائے گا، جنازے میں شرکت والا عمل احد پہاڑ کی شکل کے اندر ہو جائے گا، یہ بتلانا مقصود ہے، اور بڑا حصہ اس کو اجر اور ثواب کا ملے گا۔ اسی لیے کیا فرمایا، کل قرات مثل احد، ہر ایک قرات احد پہاڑ کے مثل، ہر قرات احد پہاڑ کے مثل، اتنا بڑا ثواب اللہ تعالیٰ عطا کریں گے۔ گویا دو قرات کا مطلب دو احد پہاڑ جتنا ثواب اللہ تعالیٰ عطا کریں گے۔ ومن صلی علیہا، اور جو آدمی نماز پڑھے، صرف جو آدمی صرف نماز پڑھے یعنی تدفین میں شرکت نہ کرے، ثم رجع، پھر چلا جاوے، قبل ان تدفن، دفن سے پہلے، فَإِنَّهُ يَرْجِعُ مِنَ الْأَجْرِ بِقِرَاتٍ، تو وہ ایک قرات اجر لے کر کے گھر واپس آئے گا۔ دیکھو سامنے بھی یوسلی معروف قرات پڑھنا ہی افضل ہے، یہ ومن صلی والے لفظ نے بتلا دیا ہے، اگرچہ مجہول قرات بھی پڑھتے ہیں لیکن معروف قرات افضل ہے۔ تو جو آدمی صرف دفن میں، ارے جنا نماز پڑھ کے آ گیا اور دفن میں شرکت نہیں کی، تو اس کو ایک قرات ثواب ملے گا۔ فقہا فرماتے ہیں کہ اگر کوئی آدمی صرف نماز پڑھ کے واپس ہو جانا پڑے، تو مرنے والے کے والیوں کو بتلا کر کے جاوا، جس کو صرف جنازے کی نماز پڑھنی اور نماز پڑھ کے واپس چلے جانا ہے، دفن میں شرکت نہیں کرنی ہے، تو وہ والیوں کو بتلا کر اطلاع دے کر گویا اجازت لے کر جاوے۔ لیکن بعض فقہا فرماتے ہیں کہ اس زمانے کے اندر اجازت لینے کی ضرورت نہیں، کیوں عرف اس طرح کا ہو گیا ہے کہ عام متن لوگ صرف نماز پڑھ کے روانہ، اسی لیے کہا اس زمانے میں عرف ایسا بن گیا، اسی لیے کوئی آدمی صرف نماز پڑھ کے چلے جانا چاہے تو مرحوم کے والیوں سے اجازت لینے کی ضرورت نہیں ہے، ایسے ہی جا سکتا ہے۔ بہرحال افضل ترین عمل یہ، جنازے میں نماز بھی پڑھو، دفن میں بھی شرکت کرو، اور مجبوری ہو، اتاول ہو، تو صرف نماز پڑھ کے نکل جاؤ۔ لیکن یہ ایمانی اعمال میں سے ہے، ایمان کا بڑا شعبہ ہے، اس کے ذریعے اجر اور ثواب حاصل کرنا چاہیے۔